यो रेडियो नेपाल हो। दिउँसो एक बजेको समाचारमा स्वागत छ, म बेन्जे सुवेदी। आज माघे संक्रान्ति पर्व स्नान दान लगायत विभिन्न धार्मिक कार्यहरू गरी मनाइँदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। आज भक्तजनहरूले बिहानैदेखि पवित्र नदी, त्रिवेणी, तलाउ, कुण्ड तथा जलाशयहरूमा मकर स्नान गर्ने प्रचलन छ। आज विशेष गरी देवघाट, बराह क्षेत्र, रिडी र कन्काईमा विशेष मेला लाग्ने गर्दछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जात जाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघे पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले मगर, थारू र छन्त्या लगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघे संक्रान्तिका अवसरमा मगर, थारू र छन्त्याल समुदायलाई शुभकामना दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्तिका अवसरमा शुभकामना दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ़ एकताको विशेषतायुक्त देश भएको बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले माघे संक्रान्तिका अवसरमा सबैको घर परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन योगको महत्व बढ़दै गएको बताउनु भएको छ। छैठौं राष्ट्रिय योग दिवसका अवसरमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मानसिक रूपमा स्वस्थ रहनका लागि योग असाधारण रूपमा उपयोगी भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल योग भूमि भएकोले नेपालीका लागि गर्वको विषय भएको उल्लेख गर्नुहुँदै योग कुनै धर्म विशेष तथा आध्यात्मसँग सम्बन्धित नरहेकाले योगलाई धर्मसँग जोडेर संकुचन गर्न नहुने बताउनुभयो। त्यस अवसरमा योग अभ्यास समेत गरिएको थियो। समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ, योगका गुरूहरू तथा उच्च पदस्थ कर्मचारीहरूको सहभागिता थियो। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा आजदेखि शुरू हुने नेपाल भारत संयुक्त आयोगको तीन दिन चल्ने बैठकमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली भारत प्रस्थान गर्नुभएको हो। दुई देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नुहुने संयुक्त आयोगको यो छैठौं बैठक हो। यसअघि सन् 2019 संयुक्त आयोगको पाँचौं बैठक काठमाडौँ बसेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेवाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउन नहुने बताउनु भएको छ। पाँच थरको फिदिम नगरपालिकाको आठौं नगरसभाको उद्घाटन कार्यक्रममा मन्त्री नेवाङले पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उल्लेख गर्नुभयो। नेकपाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज दिनेश चन्द्र यादवको कोरोना संक्रमणका कारण आज निधन भएको छ। पुष 12 गते कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत यादवको बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ। पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री यादव दोस्रो संविधान सभा निर्वाचनमा बाँकेको तत्कालीन क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएको थियो। यादव सुकुम्बासी समस्या समाधान आयोगको सदस्य समेत हुनुहुन्थ्यो। काठमाडौँको भद्रकाली स्थित आकाशे पुल नजिक B3K4437 नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीनजना घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको र सबैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बसमा तीनजना मात्रै सवार रहेको बुझिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHO का एक विज्ञ टोली विश्वमा कोरोना भाइरसको पहिला संक्रमण देखा परेको चीनको वुहान शहर पुगेको समाचार छ। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस वुहानको एक प्रयोगशालाबाट बाहिरिरहेको भनी आएका टीका टिप्पणीका बीच WHOको टोली वास्तविकता पत्ता लगाउने उद्देश्यले वुहान पुगेको बताइएको छ। लामो बहस र परामर्शपछि चीन सरकारको अनुमति पाएर वुहान पुगेको WHOको 10 सदस्यीय विज्ञ टोलीले भाइरसको संक्रमण शुरू भएको स्थान वरपरका प्रयोगशाला, अस्पताल, समुद्री जीव पाइने पसल लगायत त्यहाँका स्थानीय बासिन्दासँग सोधपूछ र अन्वेषण गर्ने बताइएको छ। इथियोपियाको संघीय सेनाले तनावग्रस्त टिग्री इलाकामा गरिएको पछिल्लो कार्यवाहीमा पूर्व सत्तारूढ़ दलका नेता एवं पूर्व विदेश मन्त्री सेयुम मेस्मिन सहितका तीन उच्च तहका व्यक्तिको मृत्यु भएको जनाएको छ। टिग्री इलाकालाई स्वतन्त्र राष्ट्र बनाउने उद्देश्यले गठन भएको टिग्री पीपुल्स लिबरेशन फ्रन्टका नेताका रूपमा सक्रिय पूर्व विदेश मन्त्री सहितका नेतालाई आत्मसमर्पण गर्न दिएको मौका गुमाएपछि भएको आक्रमणमा ती व्यक्ति मारिएका दावी गरे पनि सो समूहले त्यस्तो मौका नदिएको स्पष्ट गरेको छ। दक्षिण कोरियाको सर्वोच्च अदालतले पदीय आचरण विपरीत कार्य गरेर भ्रष्टाचार गरेको अभियोगमा 30 वर्षको जेल सजाय भोगिरहनु भएकी पूर्व राष्ट्रपति पार्क येउन हेको कारावास 20 वर्षमा झार्ने फैसला गरेको छ। पार्कका कानूनी सल्लाहकारले पूर्व राष्ट्रपतिमाथि अन्याय भएको भन्दै कारावास सजाय घटाउन परेको रिटका सम्बन्धमा पछिल्लो आदेश भए पनि सरकारी वकिलको कार्यालयले जेल सजाय घटाउन भएको फैसला विरूद्ध फेरि अदालत जाने स्पष्ट गरेको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा त्यहाँको तल्लो सदन कंग्रेसले दुई पटकसम्म महाअभियोग प्रस्ताव पास गर्ने पहिलो राष्ट्रपति बन्नु भएको छ। अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलमा ट्रम्पका समर्थकले मचाएको हुलदंगाको पछाडि स्वयं राष्ट्रपति ट्रम्पको हात रहेको जिकिर गर्दै कंग्रेसले अघि सारेको महाअभियोग प्रस्ताव 197 विरूद्ध 233 मतले पारित भएको बताइएको छ। अमेरिकी कानून अनुसार तल्लो सभाले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि मात्र व्यवहारमा लागू हुने प्रावधान रहेको र सिनेट सभा नयाँ राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि मात्र गठन हुने भएकाले राष्ट्रपति ट्रम्प विरूद्धको महाअभियोग कार्यान्वयन हुन नसक्ने बताइएको छ। यो सँगै दिउँसो 1 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार 2 बजे अंग्रेजीमा र 3 बजे नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।